नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। म दीपक जोशी। आज मिति 2082 साल वैशाख 18 गते बिहिबार, वैशाख शुक्ल पक्ष चतुर्थी तिथि। तदनुसार 1 मई सन् 2025, नेपाल सम्बत 1145। आज राजधानीबाट प्रकाशित हुने प्राय सबै जसो दैनिक पत्र पत्रिकाहरूले शिक्षक आन्दोलन स्थगित, सरकार र शिक्षक बीच नौबुधे सहमति भएको प्रसंगलाई प्राथमिकता दिएर प्रकाशन गरेका छन्। गोर्खापत्र दैनिकबाट पहिलो खबर सरकार र शिक्षक बीच नौबुधे सहमति भएको विषयलाई नै लिँदैछौ। पेशागत विभिन्न माग राखेर 29 दिनदेखि राजधानी केन्द्रित सड़क आन्दोलनमा उत्रेका शिक्षक तथा कर्मचारी र सरकारबीच नौबुधे सहमति भएको छ। उक्त सहमतिसँगै शिक्षक तथा कर्मचारीहरू सड़क आन्दोलन टुंग्याएर विद्यालय फर्कन सहमत भएका छन्। हिजो शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको वार्तामा शिक्षकले अघि सारेका मध्य केही माग पूरा गर्ने गरी सरकारले मन्त्री परिषदको बैठकबाट निर्णय गरेको छ। हिजो बसेको मन्त्री परिषद बैठकले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पनि पारित गरेको सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले बताउनुभयो। सहमतिका नौ बुदा पनि गोर्खापत्र दैनिकको अघिल्लो पृष्ठमा उल्लेख छ, जस अनुसार सामुदायिक विद्यालयका शिक्षक कर्मचारीलाई निजामती अस्पतालमा उपचार सेवामा सहुलियत, राहत, अस्थायी करार, साबिक उच्च मावि, सिकाई अनुदान, प्राविधिक धार र विशेष शिक्षा, बाल विकास, सहजकर्ता लगायत सबै अस्थायी प्रकृतिका शिक्षकको विदा सञ्चित हुने र त्यस विदा बापतको रकम अवकाश हुँदा एकमुष्ट प्रदान गरिने, प्रारम्भिक बाल विकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक तोक्ने, स्थायी तथा अस्थायी प्रकृतिका कोटा, राहत, अस्थायी करार, साबिक उच्च मावि, प्राविधिक धार र विशेष शिक्षाका सबै शिक्षकलाई प्रचलित कानून बमोजिम दुर्गम भत्ता उपलब्ध गराउने, सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षक र कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न नियमावलीमा व्यवस्था गर्ने, सरकारी मर्यादा क्रमको सूचीमा शिक्षकलाई पनि समावेश गर्ने, शिक्षक आन्दोलनका क्रममा घाइते भएका सबैको सरकारी अस्पतालमा निशुल्क उपचार गर्ने, निम्न माध्यमिक तह प्रथम श्रेणीको शिक्षकको तलब तथा ग्रेड माध्यमिक द्वितीय श्रेणीका शिक्षक सरह कायम गर्ने र आर्थिक वर्ष 2082-83 स्थायी शिक्षकका लागि निजामती कर्मचारी सरह ग्रेड संख्या र रकम कायम गर्ने, यी नौ बुदामा आधारित भएर सरकार र शिक्षकबीच नौ बुदे सहमति भएको छ। यो खबर आजको गोर्खापत्र दैनिकबाट लिएका हौं। नीति तथा कार्यक्रममा सुझाव, अर्थतन्त्रमा ब्रेक थ्रु होस् शीर्षकको खबर गोर्खापत्र दैनिकबाट लिँदैछौ। सत्ता साझेदार राजनीतिक दलले अर्थतन्त्रलाई चलायमान बनाउने, ठूलै सुधार र रूपान्तरण हुने गरी आर्थिक वर्ष 2082-83 नीति तथा कार्यक्रम ल्याउन सुझाव दिएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा हिजो सम्पन्न सत्ता साझेदार दलको बैठकमा वैशाख 19 गते सरकारका तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गर्ने 2082-83 वार्षिक नीति तथा कार्यक्रम अर्थतन्त्रमा ब्रेक थ्रु हुने योजना समावेश गर्न सुझाव दिएको हो। नेपाल कम्युनिष्ट पार्टी एमालेका उपमहासचिव प्रदीप कुमार गेवालीका अनुसार सत्ता साझेदार दलका नेताहरूले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेट्नुपर्ने मुख्य विषयका बारेमा महत्वपूर्ण सुझाव पेश गर्नुभएको छ। उहाँले भन्नुभयो, खास गरी लोकतन्त्रलाई सुदृढ गर्ने र विभिन्न कोणबाट भइरहेका हमलालाई सामूहिक रूपले जवाफ दिनुपर्ने कुरा सुझावका रूपमा आएका छन् र ती विषय समेट्न पनि सुझाव आएका छन्। विकासमा प्राथमिकीकरण उपशीर्षकमा खबर अगाडि छ। प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा सम्पन्न बैठकमा विकास निर्माणलाई प्रभावकारी, निर्धारित समयमा सकिने र एकदमै उच्च प्राथमिकीकरण गर्नुपर्ने सुझाव प्राप्त भएको छ। नेता गेवालीले भन्नुभयो, विकासका सन्दर्भमा अत्यन्तै धेरै छरिएको र स्रोतहरूको अपव्यय भइरहेको अवस्थालाई अन्त्य गर्नुपर्छ भन्ने सहितका महत्वपूर्ण सुझाव आएका छन्। उहाँका अनुसार सरकारको नीति तथा कार्यक्रममा युवा पुस्तामा आशा र विश्वास जोगाउनका निम्ति युवामा उद्यमशीलता, सिप विकास, स्टार्टअप, व्यावसायिक योजना र बजार संरचनाको सम्पूर्ण रूपमा एकीकृत योजनासहितको कार्यक्रम ल्याउन पनि दलका नेताहरूले सुझाव दिनुभएको छ। उहाँले अर्थतन्त्रलाई लयमा ल्याउनका निम्ति सरकारको खर्च गर्ने क्षमता वृद्धि गर्ने, अनावश्यक र फजुल खर्च हुने संरचनाहरूलाई कटौती गर्ने र सरकारको कार्यदक्षतालाई बढ़ाउने सहितका विषयमा छलफल भएको बताउनुभयो। अर्थतन्त्रमा ब्रेक थ्रू होस् शीर्षकको यो खबर आजको गोर्खापत्र दैनिकमा प्रकाशित छ। विवेक गुमाउने अधिकृत र विवेक नपुर्याउने प्रहरीले बनाए कानूनी राजको मजाक शीर्षकको खबरलाई आज कान्तिपुर दैनिकले प्रमुख खबर बनाएको छ। सर्वोच्च अदालतका अधिकृतले विवेक गुमाउँदा र नेपाल प्रहरीका अधिकृतले विवेक नपुर्याउँदा हिजो कानूनी राजको मजाक उड़ाइएको छ। सर्वोच्च अदालतमा विचाराधीन मुद्दाको फैसला यस्तो हुन्छ भन्ने ठोकुवा गर्दै सर्वोच्चका अधिकृतले लेखेको कृत्य पत्रलाई आधारभूत रूपमा पनि परीक्षण नगरी प्रहरीले नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई करिब 5 घण्टा जेलमा राखेको छ। चौतर्फी विरोधपछि चौधरी छुट्नु भएको छ, तर हचुवामा चल्ने राज्य संयन्त्रमाथि भने प्रश्न उठेका छन्। सीके राउत नेतृत्वको जनमत पार्टी र रंजिता श्रेष्ठ अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टी एकीकरण कार्यक्रममा सहभागी हुन हिजो अपरान्ह कमलादी स्थित प्रज्ञा प्रतिष्ठान पुगेका चौधरीलाई अदालतका अधिकृत र प्रहरी मिलेर दिल्ली बजार जेल पुर्याएका थिए। पूर्वी तराईमा सशक्त बनेको जनमत र पश्चिम तराईमा प्रभावशाली रहेको नागरिक उन्मुक्ति पार्टी एकीकरणपछि राष्ट्रिय राजनीतिमा उपस्थिति बलियो बनाउने योजनामा छन्। एकीकरणपछि बन्ने नागरिक जनमत पार्टी 10 सांसद सहित प्रतिनिधि सभामा 6ठौं ठूलो दल बन्दैछ। राउत कार्यकारी अध्यक्ष रंजिता सहअध्यक्ष रहने उक्त पार्टीमा चौधरीलाई संरक्षक बनाउने सहमति छ, तर घोषणा सभा परिसरमै सादा पोशाकका प्रहरी प्रवेश गरेर चौधरीलाई नियन्त्रणमा लिए सिधै जेल पुर्याएका थिए। चौधरी पक्राउ परेपछि पार्टी एकता कार्यक्रम नै बिथोलिएको थियो। इजलासको अधिकार शाखा अधिकृतबाट अपहरण उप शीर्षकमा खबर अगाडि छ। एक नाबालक सहित 8 जनाको ज्यान जाने गरी 10 वर्ष अघि भएको टिकापुर घटनाका मुख्य योजनाकार ठहर भएका रेशम चौधरीलाई 20 वर्षको कैद सजाय हुने जिल्ला अदालतको फैसलालाई सर्वोच्चले 2080 जेठ 2 सदर गरिदिएको थियो, तर त्यसको 12 दिनपछि राष्ट्रपति रामचन्द्र पौडेलले उहाँको मुद्दामा आम माफी दिनुभएको थियो। 6 वर्ष जेल बसेका चौधरीलाई राष्ट्रपतिबाट दिएको आम माफी विरूद्ध टिकापुर घटनाका पीड़ितले दायर गरेको रिट सर्वोच्चमा विचाराधीन छ। मुद्दाको टुंगो नै नलागी प्रहरीले सिधै कसैलाई कारागार कसरी चलान गर्न मिल्छ? चौधरी पक्राउ परेको खबर पाउने बित्तिकै उहाँका कानून व्यवसायी टीका बहादुर कुंवरको मनमा प्रश्न उठ्यो र उहाँ सिधै चौधरीलाई राखेको स्थल दिल्ली बजार कारागार गई भेट्नुभयो। त्यही उहाँले विष्टद्वारा लेखेको पत्र पाउनुभयो र त्यसको विवरण पढेपछि छक्क पर्नुभयो। पत्र त प्रथम दृष्टिमा नै त्रुटिपूर्ण थियो। कुंवर भन्नुहुन्छ, सर्वोच्चमा विचाराधीन मुद्दा छिनोफानो भए जसरी शाखा अधिकृतले पत्र लेखेका रहेछन् र त्यसैलाई नै पत्याएर प्रहरीले जेल चलान गरेको रहेछ। यो कुनै पनि दृष्टिकोणबाट कानूनसम्मत थिएन। यो खबर आज कान्तिपुर दैनिकले प्रमुख खबरका रूपमा प्रकाशन गरेको छ। आजको नागरिक दैनिकले पनि रेशम पक्राउमा अपरिपक्व प्रहरी शीर्षकको खबरलाई प्रमुख खबर बनाएको छ। नागरिक दैनिकबाट डीआईजी बढुवामा कड़ा प्रतिस्पर्धा शीर्षकको खबर लिँदैछौ। नेपाल प्रहरीमा प्रहरी नायब महानिरीक्षक डीआईजीका रिक्त 10 पदका लागि 2 ब्याचका प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी बीच प्रतिस्पर्धा शुरू भएको छ। नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागबाट स्थानान्तरण भएका एसएसपीहरूबीच प्रतिस्पर्धा शुरू भएको हो। राष्ट्रिय अनुसन्धान विभागबाट नेपाल प्रहरीमा आएर एसएसपी भएकाहरू आफूलाई अन्याय भएको भन्दै डीआईजी बढुवा लबिङ गरिरहेका छन्। त्यसैगरी प्रहरी नियमावली पल्टाएर आफूहरू सिनियर भएको भन्दै नेपाल प्रहरीमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका 112 को भर्ना मिति 2056 असार 3 टोलीले बढुवा दावी गरिरहेको छ। अहिले डीआईजीमा बढ़ुवा हुनेले करिब 3 वर्षपछि प्रहरीको नेतृत्व सम्हाल्ने भएकाले पनि तीव्र प्रतिस्पर्धा चलिरहेको छ। यो खबर नागरिक दैनिकमा प्रकाशित छ। लिलामीको जोखिममा माझी बस्ती शीर्षकको खबर गोर्खापत्र दैनिकबाट लिँदैछौं। चौतारा सांगाचोकगढ़ी नगरपालिका 14 भीमटार स्थित माझी बस्ती लिलामीको जोखिममा परेको छ। माझी बस्तीमा भएको पुननिर्माणको ऋण तिर्न नसक्दा उक्त बस्ती लिलामीको जोखिममा परेको हो। 2072 वैशाख 12 गतेको विनाशकारी भूकम्पले ध्वस्त बनाएको माझी गाउँको पुननिर्माणको जिम्मा श्वेताश्री फाउण्डेशनले लिएको थियो। 2074 जेठ 15 गतेबाट झ्याडी एकीकृत नमूना माझी बस्ती निर्माण शुरू भएको थियो। सरकारको निजी आवास पुननिर्माण अनुदानबाट प्राप्त 3 लाख र तत्कालीन लक्ष्मी बैंक चौतारा शाखाबाट 4 लाख रूपियाँ ऋण निकालेर घर निर्माण गर्दाको कर्जा र त्यसको ब्याज तिर्न नसक्दा माझी बस्ती नै बैंकले लिलामीको प्रक्रियामा लैजान लागेको छ। फाउण्डेशनकी श्वेता खड्काको नेतृत्वमा भीमटारमा 53 घर परिवारको एकीकृत माझी बस्ती पुननिर्माण गरिएको थियो। पुननिर्माण कार्य बीचमै छोडेर फाउण्डेशन हिँडेपछि बस्तीको पुननिर्माण माझी समुदाय आफैले ऋण काढेर सम्पन्न गरिएका थिए। फाउण्डेशनले छोडेर हिँड्नु अघि फाउण्डेशनकै सिफारिशमा माझी समुदायले बैंकबाट ऋण काटेर निर्माण पूरा गरेको 60 वर्षीय ज्ञान बहादुर माझी बताउनुहुन्छ। प्रत्येक घरको पुननिर्माणका लागि माझी समुदायले 4 लाख रूपियाँ भन्दा बढ़ी ऋण लिएका थिए। उक्त ऋणमा फाउण्डेशन जमानतमा बसेको थियो। समुदायले नतिरेको खण्डमा फाउण्डेशनले नै तिर्ने सहमति अनुरूप बैंकले ऋण दिएको थियो। यसबीचमा माझी समुदायले ऋणको सावा र ब्याज नतिरेपछि बस्ती नै लिलामी प्रक्रियामा चढ़न लागेको छ। बैंकले जमानतकर्ता र सिफारिशकर्ता फाउण्डेशनलाई ऋण तिर्न पटक पटक लिखित मौखिक ताकेता गर्दा समेत नतिरेपछि उक्त बस्तीलाई कालो सूचीमा राख्न थालेको छ। यो खबर लिलामीको जोखिममा माझी बस्ती शीर्षकमा गोर्खापत्र दैनिकमा प्रकाशित छ। आजको नयाँ पत्रिका दैनिकले पनि रेशम पक्राउमा प्रहरीको भूमिका शंकास्पद रहेको सम्बन्धी खबर प्रकाशित गरेको छ। नयाँ पत्रिका दैनिकको अग्रपृष्ठबाट झापा औद्योगिक पार्कको 300 बिघामा भारतीयले गरे अवैध रूपमा मकै खेती, स्थानीय प्रशासन बेखबर शीर्षकको खबर लिँदैछौ। शिलान्यासको 4 वर्षसम्म निर्माण नभएको झापा स्थित नेपाल चीन मकै औद्योगिक पार्कको 300 बिघा जग्गामा भारतीयले अवैध रूपमा मकै खेती गरेका छन्। कसको अनुमतिमा कसरी भारतीयले खेती गरे भन्नेमा स्थानीय प्रशासनदेखि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडसम्मले अनभिज्ञता जनाएका छन्। दमक नगरपालिका 10, गौरादह नगरपालिका 5 र कमल गाउँपालिका 7 को रतुवा नदी बगर नजिक रहेको औद्योगिक क्षेत्रको जग्गा मध्ये गौरादह र कमल क्षेत्रको 300 बिघामा गत वर्षदेखि मकै खेती हुन थालेको हो। यो खबर नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। तपाई यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
सजिलो अनलिमिटेड रु 699 देखि रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14**2# गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अखबार कार्यक्रममा पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसंगहरू। नेपाल सहित दक्षिण एसियाली देशमा सरदरभन्दा धेरै वर्षाको प्रक्षेपण शीर्षकको खबर आजको नयाँ पत्रिका दैनिकबाट लिँदैछौ। यसपालि मनसूनमा नेपाल सहित दक्षिण एसियाली देशमा सरदरभन्दा धेरै वर्षाको प्रक्षेपण गरिएको छ। भारतको पुणेमा हिजो सम्पन्न दक्षिण एसियाली मौसम आउटलुक फोरमको बैठकले यसपालिको दक्षिण पश्चिम मनसून जून सेप्टेम्बरमा दक्षिण एसियाका अधिकांश भागमा सामान्य भन्दा बढ़ी वर्षा हुने सम्भावना औल्याएको हो। तर उत्तर दक्षिण र पूर्व तथा सुदूरपूर्वका केही क्षेत्रमा भने औसत भन्दा कम वर्षाको प्रक्षेपण छ। यी बाहेकका क्षेत्रमा सरदर वर्षाको आकलन छ। यसपालि पनि दक्षिण एसियाका धेरैजसो क्षेत्रमा अधिकतम र न्यूनतम दुवै तापक्रम सरदर भन्दा बढ़ी हुने प्रक्षेपण छ। यो क्षेत्रीय मौसम पूर्वानुमान दक्षिण एसियाका 9 देशका राष्ट्रिय जल तथा मौसम विज्ञान विभागले सासफोक 31 फोरममा तयार पारेका हुन्। के छ नेपालको अवस्था उपशीर्षकमा खबर अगाडि छ। सासकोफले नेपालमा पनि औसतभन्दा धेरै वर्षाको आकलन गरेको छ। पूर्वी नेपालमा औसत, हाराहारी मध्य नेपालमा औसत र औसतभन्दा केही धेरै तथा पश्चिम नेपालमा औसत भन्दा धेरै वर्षा हुने सास्कोफले तयार गरेको नक्सामा देखिन्छ। तर पश्चिम नेपालमा गण्डकी र कर्णालीका उत्तरी क्षेत्रका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने देखिन्छ। त्यस्तै कर्णाली र सुदूरपश्चिम पहाड़को पूर्वी क्षेत्र, लुम्बिनीको पूर्वी बाँके बर्दिया तथा सुदूरपश्चिमका कैलालीमा औसत भन्दा धेरै वर्षा हुने आकलन छ। मध्य नेपालमा काठमाडौँ उपत्यकासहित औसतभन्दा केही धेरै वर्षा हुन सक्ने देखिन्छ। तर नेपालको जल तथा मौसम विज्ञान विभागले भने मनसूनको आकलन सार्वजनिक गरिसकेको छैन। विभागका महानिर्देशक डाक्टर कमल राज जोशीले सास्कोपबाट दक्षिण एसियाको मनसूनको प्रक्षेपण भइसकेको र अब चाँडै नेपालले पनि सार्वजनिक गर्ने बताउनुभयो। यद्यपि नेपालले सास्कोफमा नेपालको मनसून आकलन प्रस्तुत गरिसकेको छ। यो खबर नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। गभर्नर छनौट सिफारिश समिति सदस्यमा अधिकारी शीर्षकको खबर कान्तिपुर दैनिकबाट लिँदैछौ। सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर छनौट सिफारिश समितिमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ। मन्त्री परिषद बैठकले हिजो सिफारिश समिति सदस्यमा अधिकारीलाई नियुक्त गरेको गृहमन्त्री रमेश लेखकले जानकारी दिनुभयो। यससँगै समिति पूर्ण भएको र गभर्नर छनौटको काम अघि बढ़ने उहाँको भनाई छ। गत चैत 24 अधिकारी 5 कार्यकाल पूरा गरी सेवानिवृत्त भएका हुनुभएको थियो। सरकारले गत चैत 11 गभर्नरको कार्यकाल नसकिँदै गभर्नर सिफारिश समिति गठन गरेको थियो। उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा सिफारिश समितिमा पूर्व गभर्नरका रूपमा विजयनाथ भट्टराई र विज्ञ सदस्यका रूपमा विश्व पौडेल सदस्य हुनुहुन्थ्यो। तर गत साता गभर्नर छनौट सिफारिश समितिको भूमिका नरहेको भन्दै भट्टराईले राजीनामा दिएपछि उक्त पद खाली थियो। गभर्नर छनौटका विषयमा अर्थ राजनैतिक बजारमा चर्चा परिचर्चा चुरिए पनि सिफारिश समितिको बैठक झण्डै एक महिनादेखि बसेको छैन। सत्तारूढ़ दल कांग्रेस र एमालेबीच कसको गभर्नर बनाउने भन्ने रस्साकसी नटुंगिएकाले सिफारिश समितिको बैठक बस्न नसकेको हो। बैठक बस्न नसक्दा समितिका सदस्यले यसअघि पनि असन्तुष्टि जनाउँदै आएका थिए। यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ। आजको नेपाल समाचार पत्रमा दर्जनौं सड़क आयोजना समयमै सम्पन्न गर्न प्रधानमन्त्री कार्यालयको ताकेता र अनुगमन शीर्षकको खबर प्रकाशित छ। प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरका विकास आयोजनाहरू समयमा नै सम्पन्न गरी विकासमा गति दिन सरकारी निकायलाई निर्देशन दिएपछि त्यस्ता आयोजनाहरूको नियमित अनुगमन थालिएको छ। प्रधानमन्त्री ओलीको निजी सचिवालयका सहसचिव विनोद बहादुर कुँवरले विभिन्न सरकारवाला निकायको साथ लिँदै प्रधानमन्त्रीको निर्देशन अनुसार विभिन्न विकास आयोजनाहरूको अनुगमन गर्दै आयोजना समयमा नै सम्पन्न गर्न सम्बन्धित पक्षलाई झकझक्याउन थाल्नु भएको छ। यो खबर नेपाल समाचार पत्रमा प्रकाशित छ। आज 136 विश्व मजदूर दिवस विविध कार्यक्रम गरी मनाइँदैछ। यो खबर हिमालय टाइम्सको अग्रपृष्ठमा देखिन्छ। आज 136 विश्व मजदूर दिवस विविध कार्यक्रम गरी मनाइँदैछ। नेपालसहित विश्वका मजदूरले मे एकलाई विशेष पर्वका रूपमा यो दिवस मनाउँदै आएका छन्। श्रमिकको हक अधिकारको सुनिश्चितताका लागि दबाव दिने उद्देश्यले हरेक वर्ष श्रमिक दिवस मनाइँदै आइएको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सहित विभिन्न राजनैतिक दलका मजदूर संगठनको आयोजनामा कार्यक्रम गरी यो दिवस देशैभर मनाइँदैछ। नेपालमा विक्रम सम्वत 2007 श्रमिक दिवस मनाउन थालिएको हो। विराटनगरमा 2007 मजदूर आन्दोलनसँगै श्रमिक दिवस मनाउन थालिएको हो। तर 2046 राजनैतिक परिवर्तनपछि मात्रै मे 1 तारीकमा सार्वजनिक विदा दिन थालिएको छ। सन् 1886 अमेरिकाको सिकागोमा 8 काम, 8 मनोरञ्जन र 8 आराम भन्ने नारासहित मजदूर आन्दोलन भएको थियो। उक्त दिनको सम्झनामा नेपालसहित विश्वभर श्रमिक दिवस मनाइन्छ। सन् 1889 फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवं श्रमिक नेताको बैठकले मे 1 तारीकका दिन अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउने घोषणा गरेसँगै सन् 1990 विश्वभर यो दिवस मनाइन्छ। यो खबर हिमालय टाइम्सबाट लिएका हौं। यो वर्ष अर्थतन्त्रको आकार 61 अर्ब 7 अर्ब पुग्ने अनुमान शीर्षकको खबर कारोबार दैनिकबाट लिँदैछौ। चालू आर्थिक वर्षमा मुलुकको अर्थतन्त्रको आकार 61.7 अर्ब रूपियाँ पुग्ने अनुमान गरिएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले हिजो सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धि दर 4.61% बढ़ने अनुमान गरिएको छ। यो उपभोक्ता मूल्यमा गरिएको गणना हो। गत आर्थिक वर्षको तुलनामा मुलुकको कुल गार्हस्थ उत्पादन 3.98 अर्ब रूपियाँले बढ़ने अनुमान गरिएको हो। गत वर्ष जीडीपी 57.9 अर्ब पुगेको संशोधित अनुमान छ। यो खबर कारोबार दैनिकमा प्रकाशित छ। कोशी लगानी सम्मेलन आजदेखि 71 परियोजना प्रस्तुत गरिँदै शीर्षकको खबर कारोबार दैनिकबाट लिँदैछौ। कोशी प्रदेश सरकारको आयोजनामा आजदेखि लगानी सम्मेलन शुरू हुँदैछ। यसका लागि सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ। प्रदेश राजधानी विराटनगर स्थित वीरेन्द्र सभागृहमा बिहिबार र शुक्रबार हुने लगानी सम्मेलनमा 71 वटा परियोजना शोकेसिङ गरिने भएको छ। सम्मेलन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुहुनेछ। प्रदेश लगानी प्राधिकरणले हिजो पत्रकार सम्मेलन गरेर तयारीका विषयमा जानकारी गराएको छ। प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक सरोज कोइरालाका अनुसार प्रारम्भमा 54 योजना प्रस्तुत गर्ने तयारी गरिएको भए पनि 17 वटा थप गरी 71 वटा बनाइएको छ। यी सबै योजना 1.73 अर्ब 49 करोड़ रूपियाँ बराबरका छन्। कोइरालाले भन्नुभयो, कोशी लगानी सम्मेलन आजदेखि 71 परियोजना प्रस्तुत गरिँदै शीर्षकको खबर कारोबार दैनिकमा प्रकाशित छ। अब सम्पादकीय कपालो, आजको गोर्खापत्र दैनिकमा श्रम सम्मानको आयाम शीर्षकको सम्पादकीय प्रकाशित छ। कान्तिपुर दैनिकमा रेशम पक्राउ प्रकरणले गरेको विस्तृत छानबिनको माग शीर्षकको सम्पादकीय प्रकाशित छ। कारोबार दैनिकमा ब्याज खाने दिन छैनन् शीर्षकको सम्पादकीय प्रकाशित छ। हिमालय टाइम्समा अधिकार प्रयोगको प्रश्न शीर्षकको सम्पादकीय प्रकाशित छ। नागरिक दैनिकमा आधा न्याय शीर्षकको सम्पादकीय प्रकाशित छ। र आजको नेपाल समाचार पत्रमा वार्ताका नाममा नझुक्याउ शीर्षकको सम्पादकीय प्रकाशित छ। यो सँगै कार्यक्रम अखबारको निर्धारित समय सकियो। यसपछि अन्तरसंवाद कार्यक्रम सुन्न सक्नुहुनेछ। अखबार कार्यक्रमबाट दीपक जोशीलाई बिदा दिनुहोस्। नमस्कार।